नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी केही हप्तादेखि दौलत विक्रम विष्टको उपन्यास भोक र भित्ताहरूको वाचन सुन्दै आएका छौं। भोक र भित्ताहरू उपन्यास 2038 सालमा पहिलो पटक प्रकाशन भएको उपन्यास हो। साझा प्रकाशनले प्रकाशन गरेको यो उपन्यासको 13 श्रृंखलासम्म हामीले वाचन सुनेका छौं। 202 पृष्ठसम्म ल्याएर वाचन गरेपछि केही हप्ता यसैका श्रृंखलाहरू तपाईँले पुनः प्रसारण सुन्नुभयो। अब आजदेखि फेरि नयाँ श्रृंखला प्रस्तुत हुँदैछ। दौलत विक्रम विष्टको उपन्यास भोक र भित्ताहरूको 14 श्रृंखला अब वाचन शुरू हुन्छ। हर्के सैला र जुनेलीको बीचमा खनिएको खाल्टो फेरि पुरिएपछि जगतेको मस्तिष्कको सन्तुलन केही खलबली नै भएको थियो। त्यो एकलासी पार्टीमा फेरि गुज्न थालेको जुनेलीको अस्तित्वले जुनेको प्रेतात्मालाई उसको कोठाभित्र उलिदिए चाहिँ लाग्न थालेको थियो उसलाई। फेरि त उसले बराबर आफ्नो कोठाको भित्ता भित्तामा जुनेका विषाक्त आँखा नै आँखा टाँसिए चाहिँ अनुभव गरेको थियो। कहिलेकाहीँ त रातको चकमन्नतामा उसको त्यो वैभवशाली कोठा कारागार बने चाहिँ अनुभव हुन थाल्थ्यो। झुनेका हात नेल र हत्कडी उसको अगाडि तिर्स्याएर त्यसै त्यसै अट्टहास गरे चाहिँ लाग्दथ्यो। त्यस्तो दृश्यलाई आत्मसात चाहिँ गरेर ऊ सपनामा कतिपल्ट चिच्याएको थियो। कतिपल्ट नेल र हत्कडीसँग साह्रो घृणा छ उसलाई, तर कसलाई पो खोलेर भनोस् उसले झुनेर उसको बीचमा घटेका कथा। त्यो पोख्यो भने सम्भवतः उसलाई छोपेको त्यो रोगले छुटकारा दिन्थ्यो होला। तर त्यो कुरा त उसलाई मन्त्री बनाउने तर्खरमा लागे कि आफ्नो स्वास्नीसम्मलाई पनि भन्ने कुरा होइन भने फेरि अरू कसलाई पो कसरी उपपत्याउने। एक दिन जब उसको ओठमा उसकी स्वास्नीका ओठको छाया निउरिएको थियो, जब उसका हातका औँलाहरू उसकी स्वास्नीका हातका औँलाहरूको स्पर्शले तात्तिन लागेका थिए, त्यति बेला एकाएक उसकी स्वास्नीको ओठ झुनेको रगताम्य ओठमा परिवर्तन भए चाहिँ लागेको थियो। उसकी स्वास्नीका हातका औँलाहरू झुनेका रगतै रगतमा मुछिएका औँलाहरूमा परिवर्तन भए चाहिँ लागेको थियो। फेरि त त्यसै त्यसै चिच्याएर स्वास्नी चाहिँलाई पलङबाट मारि घसिडिदिएको थियो उसले। त्यस दिन रातभरि रोएकी थिए उसकी स्वास्नी। दोस्रो र तेस्रोपल्ट पनि त्यस्तो घटना दोहोरिएपछि उसकी स्वास्नी र उसको कोठा एक किसिमले बाराबार भएको थियो। जुन दिन झुनेको भ्रमले लखेटिन्थ्यो ऊ, त्यस दिन ऊ कोठामा बसेर त्यतिन्जेलसम्म नै रक्सी खाइरहन्थ्यो जुन बेलासम्म उसको चेतना लुप्त प्राय हुँदैन थियो रक्सीको नसाले। कसैले उसको यस स्थितिमाथि कुरा गर्यो भने उसको खैरो खनेर छाड्थ्यो ऊ। उसको स्थितिमाथि उसका अनुयायीहरूमध्ये चारजनालाई त मारी लातले भकुरेर नोकरीबाटै बर्खास्त गरिदिएको थियो। स्वयं उसलाई मन्त्री भएको सपना देखिरहने उसकी स्वास्नीलाई पनि मारी भकुरिदिएको थियो। मन्त्रिणी बन्ने अभियानमा अचानक त्यस किसिमबाट बाधा उपस्थित भएकाले साह्रै दिगदार थिए उसकी स्वास्नी। उसको चिना लिएर पाटन ज्योतिषीहरू कहाँ दौडने गरेकी थिए र जान्ने कहलाइएका धामी झाँक्रीहरूलाई बटुलेर ड्याङ्ग्रो ठडाउन लाउने गरेकी थिए। जगत स्वयं पनि स्वास्नीको त्यस विश्वासलाई भत्काउने पक्षमा थिएन। खास त के भने त्यस किसिमको स्थितिमा उसको पोल सुरक्षित रहिरहला भन्ने कुरामा विश्वस्त थियो। कतै हर्केसाला र जुनेली नै त होइनन् उसको रोगको कारण भन्ने शंकाबाट हानिएको थियो। यसो त उसलाई त्यस किसिमको रोग झुनेको मृत्यु भएको एकाध वर्षपछि नै लागेको थियो, तर हिजोआजको जस्तो चर्को किसिमको थिएन। हर्के सैला र जुनेलीलाई सँगसँगै देखेदेखि नै हो उसभित्रको त्यो रोग चर्किन थालेको। त्यसैले ऊ ती दुईलाई त्यो पार्टीबाट निकालिदिन चाहन्थ्यो। त्यो पार्टीबाट मात्र होइन, उनीहरूलाई यो सहरबाटै लखेटेर टाढा पन्छाउने विचार गरेको थियो। त्यो पार्टी भत्काएर कुमारीको मन्दिर बनाउँछु भन्ने बिन्ती भाव सम्बन्धित अधिकारीहरू कहाँ बेसाएपछि हिजै मात्र त्यो पार्टी भत्काउने अधिकार हात पारेको थियो उसले, तर नापनक्सा गर्न भने पहिलेदेखि नै मान्छे पठाउन थालेको थियो त्यो पार्टी वरिपरि। अलिकति पनि हरेस नखाई सङ्कालु आँखा जगतेको अनुहारमाथि चिप्लाइरहन्छ अर्के साइला, तर जगतेलाई लाग्न थाल्छ ती आँखाले उसलाई मर्मर्ती चपाउन चाहे चाहिँ, त्यसै त्यसै चपाएर थुकिदिन चाहे चाहिँ, आफूभित्र कता कता कम्प फुटे चाहिँ अनुभव गर्न थाल्छौ। उसका आँखा अर्के साइलाको अनुहारमा दह्रो किसिमले टिक्न नै सक्दैन, तर जाति नै भयो केही छिनपछि नै जगतेलाई वास्ता नै नगरे जे गरी फर्काइदिन्छ अर्के साइला। तर पार्टीको दैलोनेर पुग्नुभन्दा पहिले नै आफूलाई सम्हाल्दा सम्हाल्दै बेसारे स्वर निकाल्न सक्षम हुन्छ जगते। के रिसायो अर्के दाई? हर्केसाईलाई फेरि जगतीतिर फर्केर ठट्टरो किसिमले उभिन्छ चन्द्रे भने जगतेको व्यवहारमाथि तीन छक पर्छ आश्चर्य। केही दिन अघिको मात्रै त कुरा हो उसलाई झ्यालखानको बास गराउने काम कुरा गर्न कुनै कसर बाँकी नराख्ने त्यो मान्छेले कसरी पो हर्केदाई भन्न सक्या होला, त्यसबारे केही पनि विचार गर्न सक्दैन ऊ। उसको हिसाबमा हर्केसाईलाई देखेपछि जगतको आँचा त्यसै बल्नुपर्ने थियो, मुन्टो बटारिनुपर्ने थियो, स्वर हप्पारे झैँ खालको हुनुपर्ने थियो, तर जगतको निर्लजता र चम्मु जुम्रेपनसँग हर्केसाईलाई भने अलिकति पनि आश्चर्यचकित छैन। बरु त उसँग जगतेको स्वर र अनुहारप्रति नै झर्को छ, त्यसैले च्याटिन्छ ऊ। अब के हर्केदाई भन्नु, हर्केदाई त मारिसक्यो आफ्नो बुताले भ्याएसम्म त्यस दिन झन्डै झ्यालखानातिर सोझ्याउन लाग्नुभएको थियो। तै त्यस दिन अहिरे गहिरे खालका इन्सपेक्टर रहेनछन् र पो, आज के मलाई झुन्डाउने विचार गरेर पाल्नु भएको? हरि हर्केदाई नरिसाउ न, के ताली बजाएर हाँसु त यहाँ हजुर आइबक्सियो भनेर? जडङ्ग रिसाउने बानी तिम्रो कहिल्यै गएन, त्यसैले त तिमी कुनै कुरोलाई राम्ररी सोच्न सक्दैनौ। बोल्दा बोल्दै जगते उही बेसाहारे किसिमको आँसु खिस्सा हाँसेर आफ्नो बगलीतिर हातको सार्छ। तर हर्केसाईलाईका आँखाको रङ भने घृणाले विकृत हुन्छ। जगते उसका आँखातिर ध्यानै नदिए जे गरी फेरि बोल्छ, मनमा जे जस्तो सुके भए पनि म तिम्रो गाउँले दाई पो हर्के दाई, गाउँले मात्रै होइन नङ र मासु जस्तो मिलेर बसेको साथी पनि। सम्झ त कबड्डी र डन्डी बियो खेल्दा हामी कति झगडा गर्थ्यौँ, आफ्नो बाल्यकालको साथीलाई के यसै उभै राख्छौ बस पनि भन्दैनौ? बालककालको साथी, हर्केसाईलाको स्वर गम्भीर अझ गम्भीर हुन्छ। उसको उच्चारणको त्यस गम्भीरताले पुष्माकको सिरेटोले मुटु नै छोए जस्तो अनुभव हुन थाल्छ जगतेलाई। एकाएक फेरि गम्भीरतालाई भाँचेर भन्छ हर्केसाईला, मारिएको मान्छेलाई लोलोपोतो के थाहा, जे भन्नु छ सोझे भने भइहाल्यो नि, त्यसको दिन रिस अझै मरेको छैन। ऊ चुपचाप लाग्छ। पशुपतिनाथले भस्म गरून् झुट्टो बोलेको भए, गुजेश्वरी माईले भस्म गरिहालुन् सत्य सत्य हर्केदाई, त्यस दिनको घटनामा मेरो रत्तीभर पनि दोष छैन। तिमी आफै सोच न, तिमीलाई झ्यालखानको बास गराएर मलाई के फाइदा, म लखेश्वर हुने थिइनँ क्यारे? बोल्दा बोल्दै जगतको स्वर नजानिदो किसिमले थरथराउँछ। यसरी थरथराउनुको कारण पश्चाताप होइन, थरथराउनुको कारण त हो हर्केसाईलाकै आँखा। ती आँखाको रङ त यतिखेर त्यही नेल र हत्कडीको रङ जस्तै भएको छ, जुन रङलाई अनुभव गरेर झुनेको मृत्युपछि जगते तर्सिएको थियो, छटपटिएको थियो र कहालिएको थियो। उसलाई समाएको रोगसँग त्यस रङको साह्रै गहिरो किसिमको सम्बन्ध छ। उसको रोगको रहस्यभित्र सुरक्षित यस रङको बारेमा नचाहँदा नचाहँदै पनि रक्सीको नशामा उसले आफ्नो एउटा साह्रै मिल्ने विज्ञ साथीसँग भन्न पुगेको थियो। उसको साथीले उसलाई दिनदिनै हत्कडीलाई हेर्ने गर भन्ने सल्लाह दिएको थियो, त्यसैले उसले आफ्नो कोठामा एक जोर होइन दुई जोर होइन तीन तीन जोर हत्कडी सजाएको थियो। ती हत्कडीलाई हेरेर आफ्नो दाँत किटकिटाउँदो स्थितिलाई नियन्त्रणमा गर्ने बारेमा चेष्टा गर्न थालेको थियो उसले। उसलाई मन्त्री बनाउन खोजिरहेकी उसी स्वास्नीले त्यस हत्कडीको बारेमा केरकार गर्दा ऊ हाँसेर सके त्यो प्रश्नलाई त्यसै फासफुस पार्ने प्रयत्न गर्दथ्यो। नसकेपछि यो हत्कडीले मलाई न्याय गर्न सिकाउनेछ भन्ने जवाफ दिँदै श्रीमतीको मुखमा बुझो लाउने चेष्टा गर्दै आइरहेको थियो। यतिखेर हर्केसाईलाको आँखामा झझल्केको नेल र हत्कडीको रङ झैँ रङसँग साह्रै तर्सिरहेको छ। हुन पनि हर्केसाईलाको आँखामा यतिखेर ऊ सम्पन्न जगतेको रूपमा होइन एउटा काँचको गिलास चाहिँ अट्राइरहेको छ। काँचको गिलास जो भुइँमा खस्यो कि चकनाचुर हुन्छ। आफूभित्रको सन्तासको स्थितिलाई छल्ने प्रयासमा जगते खल्तीभित्रको फेटावाल चुरोट झिक्छ। चुरोटको बट्टा खोलेर हर्केसाईलाईतिर बढाउँछ। तर अर्के साइला उसको फेटाभाल चुरोटबाट मुन्टो बटारी चन्द्रलाई तमाकुले बा भन्छ। त्यो शब्दले झन् पो हल्लिन थाल्छ जगतेको मुटु। तर जे होस्, त्यस किसिमको आफूभित्रको कम्पलाई जगते न हर्के साइला र चन्द्रको अगाडि उद्घाटन गर्न चाहन्छ, न त उद्घाटन गर्न चाहन्छ आफ्ना सहयोगीहरूका अगाडि नै। आफूलाई स्वाभाविक देखाउन चुरोटको सर्को तानेर केही न केही बोल्नै पर्छ उसले। यो प्रयास एउटा दरिलो टेवा पनि हो। चुरोटको धुवाँ उडाउँदै भन्छ ऊ, के गर्नु हर्के दाई, त्यस दिन कुरै त्यस्तो पर्यो, मरिजाउँ, मेरो दोष होइन, सबै दोष तिम्री भाइ बुहारीको। मुरीले तिमीलाई ढोकामा देख्नासाथ पुलिसलाई फोन गरिहालिछ, अब भो मैले बोल्न। पुलिस आएपछि फेरि केही बोल्ने कुरो पनि भएन, बोले पनि त पत्याउने कुरा भएन नि। अर्के साईलाई आफ्नो ओठमा चिप्लाइदिन्छ एउटा व्यङ्ग्यात्मक किसिमको आँसु। तिमीलाई मैले पो त चिनेको, जगतले आफ्नो कुरालाई दह्रो तुलाउने चेष्टा गर्छ, तिम्री बुहारीले त चिनेकी छैन। मेरो पनि दोष हो, एक झापड उसको गालामा बजाइदिएको भए यस्तो स्थिति आउने थिएन। मलाई माफ गर अर्के दाई, हामी जस्तोले माफी दिए पनि के नदिए पनि के, भन्नुहोस् कति कारणले पाउलाई कष्ट दिनुभएको। त्यस्तो ठुलो कुरो त केही छैन अर्के दाई, धेरै दिन भयो भेटघाट नभएको, यसो हालखबर बुझिहालौँ न भनेर आएको। त्यो गाउँलेको हालखबर बुझ्न पाल्नु भएको, कुराकानी पनि गरौँ भनेर, जगतले उत्तर दियो। धन्य यो अर्के साइलाको भाग्य गाँठे। विशेष कुरो त केही छैन अर्के दाई, फेरि पनि कुमारीले अराउनु भएकाले विशेष कुरा नै भन्नु पऱ्यो नि। हेर न अर्के दाई, कति दिन भइसक्यो कुमारीले सपनामा दर्शन दिन थाल्नुभएको, तिमीलाई भेट्न पनि म कुमारीले नै अराएर आएको भने पनि हुन्छ। अँ भन्नुहोस्, सत्य सत्य, तिम्रो मासु खानु, तिमी कहाँ जानै भन्नुभएको सपनामा। अब देवी देवताले भनेको नमानी भोर हामीले, यो पार्टी भत्काएर एउटा मन्दिर बनाउनु भन्ने आज्ञा भएको छ, भनेपछि बनाउनु नै पर्यो जसो तसो गरेर। यो महिनाभित्रै काम सुरु गरिदिउँ कि भन्ने विचार गरेको छु। अन्त डेरा नपाउन्जेल हर्के दाईले म कहाँ बसे पनि भयो, होइन अन्तै बस्छु भने पनि लौ, पैसाले गाह्रो साह्रो परेको छ भने म छँदैछु। कुरा सुन्दा सुन्दै हर्केसाईलाई फेरि घृणाले छोइन्छ, घृणा भरिएको हाँसो हाँसिदिन्छ ऊ एक्कासी। त्यो आँसुले फेरि छोइन्छ जगतेको मुटु, जसलाई फेरि कम्प फुटेज अनुभव हुन थाल्छ। यो कम्पसँग दिक्क हुन्छ ऊ। आजभन्दा पहिले पहिले हर्के साइलासँगको भेटमा त्यस किसिमको कम्पलाई त उसले आफ्नो छातीभित्र कहिले पनि अनुभव गरेको थिएन। हिजो आज किन पो होला, हर्के साइलाको आँखा तराईले नै उसको मुटु काम्न थालेको। चुरोटको धुवाँ छिटो छिटो उडाउँदै ऊ हर्के साइलालाई त्यही हर्के साइलाको रूपमा हेर्ने चेष्टा गर्छ, जुन हर्के साइलाको अस्तित्वलाई उसले रुवाको फाभन्दा बढी महत्त्वपूर्ण मानेको थिएन। तर उसलाई लाग्न थाल्छ हाँस्दा हाँस्दै कतै हर्के साइलाले उसको गालाका पाटामा थप्पड पो बजाइहाल्छ कि भन्ने, कतै घाँटी समाएर निचोर्न थाल्छ कि भन्ने। तर डराइहाल्नुपर्ने स्थिति छैन, उसको अगाडि एउटा मोटो घाटो अनुयायी छ र पछाडि छ दुब्लो पातलो खालको अनुयायी। त्यो दुब्लो पातलो खालको अनुयायी उसको विचारमा हर्के साइलाभन्दा कम बलियो छैन, तर हर्के साइलाको हाँसो पाँचिए पनि त्यस किसिमको स्थितिको उदय हुँदैन। बरु त भन्न थाल्छ हर्के साइला, मैले त पहिले नै लक काटेको थिएँ गाँठे, तपाईँ आएपछि एउटा न एउटा विपद आउँछ नै भन्ने। के गर्नु कुमारीको आज्ञा, हेर्नुहोस् काजी, कुरो भने सफा सफी, कुमारीको आज्ञा नै छ भने ऊ त्यो बकाइन मुनि ढुङ्गो थापिदिन्छु, तर यो पाठी त भत्काउने कुरै नगर्नुहोस्। के बोलौँ के बोलौँ हुन्छ जगते, उसको शब्दजाल अबलाई चुँडिसकेको छ, त्यसले अब काम दिन सक्दैन भन्ने तथ्यलाई सन्तासले लखेटेको यस स्थितिमा त झन् साह्रो चर्को रूपमा उसलाई अनुभव हुन थाल्छ। हारको यस स्थितिलाई अझै पनि उद्घाटन हुन दिने पक्षमा छैन ऊ, त्यसैले ऊ चुरोटमाथि चुरोट सल्काउन थाल्छ। तर जगतेको मोटो घाटो सहयोगीलाई भने ती दुईको गन्थन कति पनि मन पर्दैन। उसको विचारअनुसार जगतेले हर्के साईलाई जस्ता पार्टीवासीसँग त्यस किसिमले व्यवहार नै गर्नु नपर्ने, लातको भूतलाई बातले सम्झाउने कुरा पनि त होइन नि। जगतेले हर्के साईलाईसित केही त्यस्तै किसिमको पो कुरा गर्नुपर्ने, तर ईश्वरले जे गर्छ जाति नै गर्छ। जगतेले हर्के साईलाईसँग लातैले कुरो गर्न थालेको भए मालिक रिजाउने मौका गुमेको थिएन र उसको। यस सम्बन्धमा सोच्दा सोच्दै उमानो भित्रभित्रै हाँस्छ। फेरि हर्के साइलाको कुरो तुरिँदा नतुरिँदै हत्तनपत्ता आफूले च्यापेको छालाको थैलीबाट त्यो पार्टी भत्काउने अधिकार पत्र झिक्छ। फेरि हर्के साइलाको आँखा अगाडि हास्यास्पद किसिमले सोझ्याउँदै भन्छ, बकैनाको बोटमुनि ढुङ्गो थापिँदैन, यही पार्टीमा कुमारीको मन्दिर बन्छ, के सम्झा छौ तिमीले हर्के दाई, हाम्रो मालिकलाई लगेर भत्काउने अधिकार जाली होस् कि सद्य होस् के खाँचो मलाई, यो पार्टीलाई त पञ्चायतले मेरो नाममा दर्ता गरिदिएको छ, त्यो पनि आज भोलि होइन गाँठे, 17-18 वर्ष अगाडि। हर्के साईलाई उत्तर दिन्छ, यो त सार्वजनिक ठाउँ हो, कसरी लेखिदिएला पञ्चायतले तिम्रो नाउँमा, हो बस्नसम्म दियो होला, ल तिम्रै नाउँमा लेखिदियो रे, के तिमीसँग लाल पूर्जा छ, छैन, के पोत तिरेको रसिद छ, छैन। अब त्यो मोटो घाटो अनुयायी खित्का छाडेर हाँसिदिन्छ। तर हर्के साईलाई भने त्यतातिर वास्ताहीन चाहिँ भई दैलोलाई ताकेर पाइला सार्न थाल्छ। त्यो पातलो काँठको सहयोगीलाई भने ऊ साह्रै साह्रै जङ्ग चल्छ हर्के साईलासँग, त्यसै त्यसै कड्किन थाल्छ ऊ, जो जारी उही बिचारी, हेरी के सम्झाएको छ आफूलाई मालिकले, हेरी नरम तालले कुरा गर्नुभयो भनेर टाउको टेक्न पुगेको त, एक दिन न एक दिन त म्याद नगाएर बस त यहाँ, तेरो हाँडा चिन्डा आफ्नै हातले मिर्काउन सकिन भने मलाई मान्छे नभन्नु। त्यसै त्यसै फरक्क फर्केर त्यो पातले काँटेको अनुहारमा दुई छड्कन बजाइदिनु पर्ने हो, आफ्ना मोटा मोटा औँलाहरू त्यसको जुल्पीभित्र घुसारेर मारि जगल्ट्याउनु पर्ने हो। त्यस्तो किसिमको स्थितिमा स्वयं उसले पनि पहिले पहिले कति दृश्य उपस्थित गरेको छ कति। तर आज उसलाई त्यो पातल काँटेसँग अलिकति पनि रिस उठ्दैन। उसँग रिसै हालेको भए पनि त जगतले रोपेको आपत टर्ने होइन। उसँग रिसाउनु र निरर्थकतामा बाँचिरहेको कुकुरसँग रिसाउनुमा के पो फरक? ऊ त जगतको कुकुर नै त हो नि। जतिसुकै जोगाएर राखे पनि कस्तो कस्तो बुमारीमा पर्नुपर्छ। त्यो बुमारीले मान्छेको हाड हाडलाई पनि कस्तो बेमज्जासँग थरथराइदिन्छ। अनुहारभरि सम्भावित आपतको छाया लिएर हर्के साइलाको आँखा मानौ जुनेली र चन्द्रेला टिप्न थाल्छन्। चन्द्रेला मानौ सम्भावित आपतबारे केही चासो छैन, ऊ मानौ निष्पक्रिय छ। मज्जासँग तमाकु हालेको चिलिममा आगो फुकिरहेको छ। त्यो आगोको रापले रत्तिनुपर्ने हो चन्द्रेको अनुहार, तर रत्तिरहेकी छ जुनेली। कुनै शत्रुलाई लथार्न थाले चाहिँ रङ अनुहार भरिभरि लिएर एउटा इँटले भुइँ ठोक्दै गइरहेकी छ ऊ। यसो त भुइँतलामाथि भएकाले त्यसलाई ठोकठाक पारी मिलाउनु नै पर्ने भएको छ। तर अनुहारको रङ भने त्यस किसिमले आरक्त हुनुपर्ने गम्भीर घटना त घटेको छैन यतिखेर त्यो कोठाभित्र। अर्के साइला सुकुलमा थानको लाग्न पनि पाएको हुँदैन। केही उत्तेजित चाहिँ स्वरमा मानौ फुट्छे ऊ। गयो त्यो ज्यानमारा? को ज्यानमारा? अर्के साइला सोध्छ। त्यही के तपाईँको गाउँको बनाउँदो ज्यानमारा। बाहिर कस्तो सोमतिलो देखिन्छ, भित्र भने कस्तो राक्षस। बज्जियाको टाउकोमा यही इँट बजाएर रगतपच्छे पारिदिउँ जस्तो लागेको थियो। चिन्ताग्रस्त झैँ यस क्षणमा पनि जुनेलीको आक्रोश हर्के साइलालाई मजै लाग्छ। त्यो आक्रोशले मानौ उसको अहमलाई सन्तुष्टि दिन्छ, त्यसैले हाँसिदिन्छ ऊ चन्द्रले दिएको चिलिम समात्दा समात्दै। मैले ठट्ट्या गरे होइन काका, जुनेली मानौ पड्किन्छे। त्यो बज्जिया सत्य सत्य ज्यानमारा हो, बुझ्नुभयो? त्यो बज्जियाले मेरी आमाको ज्यान लिएको छ। मरिसक्यो होला भन्ठानेको त अझै बाँचेको पो रहेछ। त्यो त कतै गिदी त खुस्किएन थियो? अर्के साईलाई सोध्छ। हो, मेरो गिदी खुस्किएको छ। नखुस्किएको भए कहिले न धसिसक्ने त्यसको छातीमा चुप्पी। गिदी खुस्किएकाले त म भागे कि नि, त्यसको छातीको रगत पिउन छाडेर पार्टीमा सुत्दै हिँडे कि। बोल्दा बोल्दै जुनेलीको अनुहार रुन्चे हुन्छ, तर रुवाईलाई नियन्त्रण चाहिँ गरेर स्वाभाविक हुने चेष्टा गर्छे। नभावे कि भए आमा सँगसँगै मलाई पनि त मारिदिने थियो नि। तिनताका कत्री पो थिएँ र म, आठ पुगेर नौ लागेकी थिएँ। त्यही मान्छे त हो कि तँलाई हेक्का छ राम्रोसँग? अर्के साईलाई सोध्छ। एक दुईपल्ट देखेको अनुहार भए पो झुक्किने। उसलाई त मैले आफूले होस पाएदेखि नै देखेँ कि। त्यो बज्जियाको घर त्यही ब्यारेक पछाडि छ होइन? जसँग हुन्छ अर्के साइला। जुनेर जुनेको छाया जुनेलीको अनुहारमा लिप्सिए झैँ भानले टकटकी बाँधिदिन्छ ऊ जुनेलीको कुरोलाई। हो थियो भनेर समर्थन गर्दा गर्दै जुनेली मानव फेरि आफ्नो हेक्काको प्रमाण दिन्छे। पहिले त्यो घर दुई तले थियो अरे, हामी त्यसको घरमा बस्न थालेपछि चार तले बनाएको अरे। अर्के साइला झन् उत्सुक हुन्छ। त्यसो भए तिमीहरू पहिला अन्तै बस्थ्यौ? त्यसै त होला नि, बा असनको कुन्नी कुन आइमाइलाई हो लिएर विदेश पछिपछि त्यो घरमा बस्न आएका भन्थेन् रे आमा। मेरो बा पनि कस्तो निर्दयी, आमा र मलाई त्यसरी छाडेर जानुहुन्थ्यो कि? बा बेपत्ता नभएको भए सत्य सत्य काका मेरी आमाको ज्यान जाने थिएन। बोल्दै जुनेलीको अनुहार फेरि रुन्चे हुन्छ। जुनेलीले आज एक्कासी उपस्थित गरिदिएको यो हत्या कथाले उसको मानसमा जुनेलीको आकृतिले दुई रूप लिन थाल्छ। एउटा रूप उसकी स्वास्नी जुनेको र अर्को रूप उसकी सानी छोरी जुनेको। उसले उसको र जुनेको मायाको प्रतीक हो कि जुनेली भन्ने कुरामा कुनै शंका रहँदैन अब। तर उसकी छोरीका आँखामा उ त निर्दयी भइसकेको छ। उसकी आमाको हत्या कथाको एउटा सूत्र भएको छ, फेरि कसरी भन्ने, कुन साहसले भन्ने जुनेली तैँ मेरी सानी छोरी जुनु होस् भनेर। लाटो झैँ हुन्छ ऊ, मूर्ख झैँ हुन्छ। तर जुनेलीको अनुहार रुन्चे मात्र भएको होइन, हत्या कथाको यो अध्यायले उसमा उत्तेजना भरिदिएको छ। उसको आँखामा आँसु सचल्किदिन आँटेको छ। जे भए पनि यो स्थितिलाई छलिदिनुपर्छ उसले। छल्ने चेष्टा गर्दा गर्दै बोल्छ ऊ, तेरो बाबु साह्रै पापी मान्छे पो रहेछ। कसरी भन्नु काका पापी भनेर? स्वास्नी र छोरी छाडेर अर्कीलाई लिई बेपत्ता हुने पापी त हो नि गाँठे। त्यस्तो नभन्नुहोस् काका, किन? आमालाई त त्यो कुरा विश्वासै थिएन। अर्किला लिएर बेपत्ता भयो भन्ने त त्यही बज्या हो। आमा त कहिलेकाहीँ त्यसै त्यसै रोएर यो बज्याले तेरो बाला के कैफियत गर्यो के गर्यो भन्थिन्। हुन पनि के विश्वास त्यो ज्यान माराको? बुझ्नुभयो काका, त्यो बज्याले मेरी आमालाई किन मारेको? म सानी केटीलाई मेरी आमाले उसलाई स्वास्नी राख्न दिइनन् रे भनेर। ल हेर्नुहोस् त पापी मोरो, एकदम झ्यालबाट आफालिदियो आमालाई, डरले गुहार पनि भन्न सकिनँ मैले। अब त सत्य भए नहोला, बोल्न नै सक्दिनँ जुनेली। त्यसै त्यसै छलछलाउन थाल्छ आँसु, फुट्न फुट्न आँटेको हिक्कालाई रोक्ने उद्देश्यले भित्तातिर मुख लगाउने चेष्टा गर्छु। आँसु त तर्केला तर्केला जस्तो हुन्छ अर्के सैलाको पनि, तर उसको आँखाका आलोकका लपकाहरू काम नजै थाल्छन्। हिक्कालाई रोक्ने चेष्टा गरिरहेकी जुनेली मानव उसको मुख अभिव्यक्तिमा चुच्चुच चुनेको नाक नक्साको तस्विर कोरिदिन्छे। फेरि त त्यो नाक नक्साले हर्के साईला झ्यालखान जानुभन्दा अघिको झुनेको रूप लिन थाल्छ। रूप लिँदा लिँदै हाँस्न थाल्छ, बोल्न थाल्छ र विगतको जीवनका पानाका पानालाई त्यसै त्यसै पल्टाउन थाल्छ। चिलिमको आगो क्रमशः खरानी हुँदै जान्छ। निभ्न थालेको त्यस आगोलाई फेरि फुक भन्नुपर्ने हो हर्के साईलाले। हिजो अस्ति, अस्तिको पनि अस्ति झैँ फेरि र फेरि आगो फुक्न तम्छिनुपर्ने हो चन्द्रे। तर हर्के साईलाई स्वयं आफैमा छैन। उसको मनको सूक्ष्म तार पहिलेका साराका सारा कुरालाई बिर्सेर जगतेको घरको कोठा र झ्यालझ्यालमा बाँधिन थाल्छ। जुनेलीको शब्दचित्रमा कोरिन थालेका रेखाङ्कनले के देखाउँछन् भने, जुनी जगतेको घरभित्र पुगेपछि उसकी रखौटी हुन पुगेकी थिए रे। ल्याइतेको रूपमा मात्र उसको अस्तित्व थानको लागेको भए पनि भला, तर जगतेको व्यापार बाध्यता उसलाई वेश्य तुलाइदिएको थियो। स्वयं उसका निम्ति नै उसको शरीर एउटा बोझ तुलाइदिएको थियो अरे। कठै जुनेलीको आमाको रूपमा उभिएकी त्यो नायिकाको नारीत्वको हत्या जगतेबाट त भयो भयो, नारीत्वको हत्या कथा त सनातन नै हो। स्वयं परब्रह्म परमेश्वर मानिएका विष्णुले पनि त जालन्धरकी पत्नी वृन्दाको नारीत्वको हत्या गरिदिएका थिए। वृन्दाको नारीत्वको हत्या कथालाई त्यो नायिकाको नारीत्वको हत्या कथासँग दाँजेर चित्त बुझाउनुहुन्थ्यो नि। तर जगतले गरेको नारीत्वको हत्या कथामा व्यापारवादका तीखा तीखा दाँत पो छन्। ती दाँतले एक पुरुषबाट होइन, दुई पुरुषबाट होइन, कैयन पुरुषबाट त्यस नायिकाको नारीत्वको हत्या गराएको छ। एकपल्ट होइन, दुईपल्ट होइन, सयौं सयौं पल्टको नारीत्वको हत्याले बिचरी नायिका मात्र फरिया खोल भन्ने आवाजलाई अचेतनको पत्र पत्रमा मानौं लेख्न पुगेकी थिए। मानौं ऊ जागा हुँदाखेरि पनि फरिया खोल भन्ने शब्द सुन्थी र सपनामा पनि मानौं फरिया खोल भन्ने शब्द सुन्थी। ऊ मानौं जगतको व्यापारवादबाट सञ्चालित फरिया खोल्ने एउटा यन्त्र मात्र भएकी थिए। फरिया खोल भन्ने शब्दबाट विरक्तकी बिचरीभित्रको पत्नीत्व र मातृत्वको तीव्र चेतना फेरि पनि मर्न सकेको थिएन। कहिलेकाहीँ उसभित्रको मातृत्व र पत्नीत्व जुनेलीलाई आफ्नो छातीमा चपक्क टाँसेर त्यसै त्यसै भिलाउना गर्न थाल्थ्यो। आफ्नो गनाउने छाया र जगतेको व्यापारवादको छायाबाट जुनेलीलाई पर राख्ने उद्देश्यले जगतेको पाउ पर्थे, गिडगिडाउँथी र रुन्थी, तर के पो पग्लन्थ्यो उसको व्यापारवादी हृदय। दिनदिनै आत्महत्याको पीडालाई भोग्दा भोग्दै साह्रै साह्रै थाकेपछि रोगग्रस्त हुन पुगेकी थियो। उसको गनाउने शरीर अनि गनाउने नै सासको कारणले गर्दा त्यो घरमा एकताका टेक्न छाडिदिएको थियो जगतले। त्यसमा ऊ खुसी थिए, उसकी छोरी जुनेली पनि खुसी थिए। तर जगते आउन छाडे पनि उसका व्यापारिक र्याल लिप्सिएका आँखाले भने तिनताका नौ वर्षमा प्रवेश गरिरहेकी जुनेलीलाई बालिका होइन स्वास्नी मान्छे देख्न थालेको थियो। स्वास्नी मान्छे नवयौवना जगतको नशा चाहिँ बन्न पुगेकी थियो। उसको आँखा र मनको र्याललाई कति पढ्ने अवसर पाएकी थिए जुनेलीकी आमाले, तर पढ्न पाएर पो के लाग्छ, बचाउ गर्ने शक्ति नै पक्षाघातले छोइएपछि। आमा चाहिँको काखमा न्यानिएर मस्त निद्रामा परिरहेकी जुनेली एक दिन राति जगतको झ्याक्कल झुक्कलले त्यसै त्यसै कहालिएर उठेकी थिए। बीच फाँटमा बनेको एक्लो घर वरिपरि उसको गुहारलाई सुन्ने कुनै कान नाई भए पनि सभ्य अनुहार जगतले छर्ने गरेको मुठी भर चारामा नाच्न थालेका। यस्तोमा त्यस घरको तीन तलामाथिको कोठामा मात्र दुईजना आमा छोरी अनि जुनेलीलाई पाखुरामा समातेर तान्ने चेष्टामा लागेको जगतका रक्सीले मात लागेका आँखा त्यसै त्यसै कालिएर चिच्याएकी थिए जुनेली अनि चिच्याएकी थिए यस हत्या कथाकी नायिका। तर जगतको तोरीको फूल देखाउने खालको चड्कनले ती दुवैको हिच्याईलाई कुनै यन्त्रले अठ्यारो रोके झैं रोकिदिएको थियो। फेरि त मात्र भयले विस्फारित भएका थिए दुवै आमा छोरीका आँखा। साँडे झैं हाँसिदिएको थियो जगते। हाँस्दा हाँस्दै उसको बलात्कारी हात जुनेलीलाई कक्र्याउन पुगेको थियो। जुनेली एउटी बच्ची अगाडि उसलाई जन्म दिने आमा। जगतेको दुस्साहसले उसभित्रको मातृत्वलाई मानव भिम्झाइदिन्छ। फेरि त एकाएक रणचण्डी झैं बनेर जगतेको हातलाई च्याप्प समातेर मासुको चोक्टै निस्कने गरी टोकिदिन्छेऊ। पीडाले आक्रान्त जगते पछि हटेर आफ्नो हात झड्कार्न थाल्छ। मौका आउँछ पर्खँदैन। एकाएक जुनेलीलाई जुरुक्क पारी त्यो हत्याकथाकी नायिका दगुर्न थाल्छ दैलोलाई ताकेर। तर दुर्भाग्य रिसले त्यसै त्यसै तम्तमाएको जगते नायिकाको फरियाको सबको समातेर तान्छ र तान्दै जान्छ। निमेषमै एकदम नाङ्गी हुन्छेऊ। फेरि पनि उसभित्रको मातृत्व हार खाँदैन। दैलोको दुवै खापाको आड लिए जुनेलीलाई भाग्ने चेतावनी दिँदै जगतेको बाटोमा मानव पर्वत बनिदिन्छ। रिसले झन साह्रो राकिन्छ जगते। छिटो छिटो भर्याङ ओर्नेर भागिरहेको जुनेलीका खुट्टाको आवाजले मानौ उसलाई राक्षस तुलाइदिन्छ। फेरि त दुवै हातले हत्याकथाको यस अध्यायकी नायिकालाई झ्यालबाट हुर्याइदिन्छ बाहिर तेलिया इँटको चोकमा। सुन्दा सुन्दै हर्केसाइलाको मूल मुख अभिव्यक्ति मानव चिच्याउँछ जुने। तर जुने यहाँ कहाँ? ऊ त तेलिया इँटमा बजारिएर कहिले नै नष्ट भइसकेकी छ। यहाँ त छे उसकी छोरी जुने। जुनेलाई त्यो गतिमा पुर्याउने दोषबाट साँच्ची ऊ पनि त मुक्त छैन नि। जगतेको प्रस्तावलाई सुरुमै लात मारिदिएको भए के जगतेको दुस्साहस त्यसरी चर्किन्थ्यो र? चर्कने थिएन, निश्चय पनि चर्कने थिएन। दोष ऊ स्वयंले पनि बोकेको छ भने फेरि कुन अधिकारले भन्ने जुनेली त मेरी साँच्चैकै छोरी होस् भनेर? कुन अधिकारले हेदैव जुनेलीलाई अँगालोभित्र सोर्ने? उसको त्यो एउटा भूलले उसकी स्वास्नीको कथालाई ती नराम्रो किसिमले अन्त गरिदेला भन्ने के थाहा उसलाई? के थाहा उसलाई उसकी छोरीलाई चोरी जस्तो घृणाजनक पेसामा पर्न बाध्य तुलाइदिन्छ भन्ने? उसको शान्तिको संसारमा भैँसी पाल्ने चाहना धमिरो त यसै बनेको थियो, त्यसै बनेको थियो। तर जगते, तर शान्तिमा वास्तविक विषाक्त बम फुटाल्ने तत्त्व त हो जगते जस्ताले समातेको व्यापारवादिनी थिए। उफ जगते, उसलाई आज आफ्नै छोरीलाई छोरी भन्न नसक्ने अवस्थामा पुर्याउने जगते, उसकी स्वास्नीकी हत्यारा जगते। अर्केसाईलाई सोच्दा सोच्दै जगतीप्रतिको आक्रोशले मानव बौलाहा हुन्छ। उसभित्रको बौलाहामा मानव बिर्सन्छ उसले वर्षौंपछि आज बल्ल तल्ल छोरी फेला पारेको छ भन्ने कुरा। ऊ बिर्सन्छ उसको अगाडि बसेको चन्द्रे उसका निम्ति फेरि तमाकु भर्ने तर्खरमा लागेको छ भन्ने कुरा। ऊ बिर्सन्छ वर्षौं वर्षसम्म उसले एकलासे पार्टीभित्र जीवन बिताएको छ भन्ने कुरा। उसलाई मानव उसका विगतका केही कुराको सम्झना रहँदैन, मात्र सम्झना रहन्छ जगतेको घाँटी, मात्र सम्झना रहन्छ शेषे सर्पको त्यही घाँटी जसलाई केटाकेटी छँदा एकपल्ट समातेको पनि थियो। जुनेको लासलाई अनुभव गर्दा गर्दै उत्तेजनाको आगो मानव हुरहुर्ती बल्न थाल्छ। उसका दुवै हातका औँलाहरू जगतेलाई त्यसै त्यसै अठ्याएर अन्त्य गरिदिन चाहे झैं कक्रिन थाल्छन्। खुट्टा र नाडीका नसाहरू फुल्न थाल्छन्। अनुहारको रङ उही नेल र हत्कडीको रङ झैं कालो हुन्छ। फेरि त घर्याक्क ढोका खोल्छ ऊ। चन्द्रे र जुनेली उसको त्यस किसिमको स्थितिलाई अनुभव गरेर जिल्ल पर्छन्। तर हर्केसाईलाई मानौ न जुनेलीलाई देख्छ न देख्छ चन्द्रेलाई। उसको आँखाले त एकमात्र जगतेको गर्दनलाई देखिरहेको छ। तर जगते अब उसको वर्गको मान्छे होइन, उसकै वर्गको मान्छे नै भए पनि मान्छे च्वाट्टे गर्दन निमोट्न सकिने कुखुराको चल्ला होइन। फेरि जगते त पैसावाल मान्छे। जगतेको क्याम्पाको ढोकानिर बसेका उसका हरगणको व्यङ्ग्यात्मक हाँसोले उसभित्रको बौलाहामाथि मानौ ढुङ्गा बर्साइदिन्छ। फेरि त्यस सम्बन्धमा नपुंसक चाहिँ भएको सम्भावनालाई अनुभव गरेर भित्रभित्रै मानौ रुन थाल्छ। श्रुति सम्वेकमा तपाईँले सुनिरहनु भएको वाचन दौलत विक्रम विष्टको उपन्यास भोक र भित्ताहरूको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज दौलत विक्रम विष्टको उपन्यास भोक र भित्ताहरूको 14 श्रृङ्खला वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। रुनुपर्ने स्थितिको छनक आजसम्म पनि मेटिएको छैन त्यो पार्टीमा। मनभित्रभित्रै हर्के साइला रोइरहेछ, मनभित्रभित्रै चन्द्रे र जुनेली रोइरहेका छन्। तर न हर्के साइलाले आफ्नो रुवाईको स्वर चन्द्रे र जुनेलीलाई सुनाएको छ, न त चन्द्रे र जुनेलीले नै हर्के साइलालाई आफ्नो रुवाईको स्वर सुनाएका छन्। तीनजनाको जमातमा सबभन्दा पाको मान्छे अरे हर्के साइला। फेरि चन्द्रे र जुनेली त उसलाई नै खाँबो मानेर बसेका। हिजै साँझतिरको कुरा त हो, जगतेको त्यो पातले काँटे मान्छेले अब यो पार्टीमा तीन दिनभन्दा बढी बस्न पाउँदैनस् भनी म्याद दिएर गएको। त्यसबारेमा चिन्तित देखिनुपर्ने हो हर्के साइला। लो भइगयो, त्यो पार्टी छाड्नुपर्ने समस्या कुनै ठूलो समस्या भएन रे। चङ्कमूलदेखि पचलीसम्म बागमतीको किनारै किनार घुम्यो भने कुनै न कुनै ठाउँमा बस्न मिल्ला रे। त्यतातिर त ध्यान दिनुपर्ने हो उसले। लो भइगयो, त्यतापट्टि पनि ध्यान दिएन रे। तर जति भरे पनि कहिले नभरिने पेटरूपी घैँटोको बारेमा अवश्य अवश्य विचार गर्नुपर्ने उसले। पहिले पो त दुधको व्यापार थियो, केही न केही आम्दानी थियो, र पो त्यस सम्बन्धमा त्यति साह्रो गम्भीर हुनुपर्ने स्थिति थिएन। जगतेले त्यो पार्टीलाई भत्काएर कुमारीको मन्दिर बनाउने निदो गरेपछि पनि फेरि तीन तीनपल्ट उनीहरूले जम्मा गरेको दुध फाटिदिएकाले उनीहरूको त ढाडै भाँचिएको छ। त्यो दुध फाट्न जानको कारणभित्र पनि जगतेका अनुहार थियो। जगते बानेश्वर, चिनामङ्गल र कोटेश्वर भेगको एकका, त्यस भेगका सबै खाँचो पर्नेहरूको खामी त उसको मन्त्रणाले नै हर्के साइलाले बटुल्ने गरेको दुधमा कैफियत भएको थियो। तर जे होस्, उल्लेखित घटनापछि पनि तीन तीनपल्ट दुध फाटेकाले कङ्गाल भएको थियो हर्के साइला। कङ्गाल भएका थिए जुनेली र चन्द्रे, बाँकी बचेका थिएनन् कुनै स्वाधीन किसिमका जिउने उपायहरू। त्यसपछि त्यो घटनाले त तर ख्वामितहरूका पैताला चाट्दै हिँड्ने कुकुर तुलाइदिएको थियो उनीहरूलाई। काम दिन सक्नेहरूका पैताला चाट्दा पनि काम फेला पार्न सकेका भए पनि भला। तर दुर्भाग्य, जीवनको यति ठूलो समस्यालाई पनि हर्के साइलाले चर्को किसिमले लिएर, जुनेको अकाल मृत्युको संवादले रोगग्रस्त भएको हुँदा त्यसतर्फ पनि ध्यान दिन नसकेको हो भने चित्त बुझाउन सकिएला रे। त्यो एक्लासे पार्टीभित्र चन्द्रे र जुनेलीको बीचमा बाबुपनको अस्तित्व लिएर बाँचेको छ भन्ने कुरालाई बिर्सनु त नपर्ने हो नि उसले। जब चन्द्रे त उसको कोही परेन रे, चन्द्रेलाई लिएर जीवनप्रति गम्भीर हुन चाहेन रे उसले। तर जुनेली त उसकी छोरी हो, त्यो पनि धेरै धेरै वर्षपछि फेला पारेकी छोरी। कसरी अस्वीकार गर्न सक्छ उसले उसको जीवनको घडेरीमा जुनेली 81 वर्षीयको पहिलो झरी होइन भनेर? कसरी अस्वीकार गर्न सक्छ उसले जुनेली उसको जीवनको दुई किनारलाई जोड्ने एउटा अद्भुत संयोग होइन भनेर? साँच्चै भन्ने हो भने जुनेलीसँगको यस भेटको संयोगलाई उसले एउटा चाडको रूपमा स्वीकार गर्नुपर्ने हो। जुनेलीको स्वागतमा त उसले दशैं र तिहारको छनक पो त भिम्जाइदिनुपर्ने हो। गजडी पो भइसकेको छौ। पहिले पैसा छँदा मनमा अशान्ति भयो भने छ्याका छ्याका पसलमा जाँड रक्सीको शरण लिन पुग्थ्यो। हिजो आज पैसा रित्तिएपछि उपक्का गिरी कहाँ उड्ने गाँजा धुवाको आश्रय लिन पुगेको थियो। सुरु सुरुमा उसको गम्भीरतालाई अनुभव गर्दा त जगतेको विरुद्धमा उसभित्र हजारौं हजारौं लाखौं लाखौं करोडौं करोडौं आगाका लप्काहरू हुरहुरी रहेछन् कि भन्ने चाहिँ लाग्थ्यो। लाग्थ्यो त्यो आगोको लप्काले जगतेलाई भस्म पारिदिन चाहे चाहिँ, जगतेमा लिप्सिएको व्यापारवादलाई फेरि फर्काएर त्यही ठाउँमा पुर्याउन चाहे चाहिँ जहाँबाट त्यो फर्किएको थियो। तर समयले गर्दा जगत एउटा वज्र लगाएको बाइसन्चे भित्तो, ऊ एउटा कमिला, त्यो भित्तालाई भत्काउन के पो शक्ति हुन्छ र कमिलाको? जगतेको भव्य घरका क्याम्पाहरूको घुमाइले मानव उसलाई धकेलिदिन्थ्यो भूसुनाको जमातमा। तर ऊ न कमिला न त भूसुना, ऊ त एउटा मान्छे पो। मान्छे भएको नाताले साँच्ची हर्के साइलाले कसरी बिर्सने झ्यालबाट मिल्की टुक्रा टुक्रा भएर लास भएकी जुनेलाई? कालगतिले परलोक भएकी भए पनि जीवन यस्तै हो भनेर चित्त बुझाउन सकिन्थ्यो होला। जुनेले त छाडी छाडी अब जुनेको मुख हेरेर जीवनका बाँकी दिन काट्नु पर्ला भनेर केही न केही उत्तरदायित्व लिन सकिन्थ्यो होला। तर जुनेको मृत्यु, उफ, कस्तो भयानक मृत्यु! त्यस किसिमको मृत्यु त शत्रुको पनि नहोस्, फेरि त्यस किसिमको मृत्युको दृश्यलाई साँच्ची कुन हृदय सापट मागेर बिर्सिने हो उसले? झ्यालखानमा छँदा जुनेको स्वास्थ्यलाई लिएर साँच्ची कति कल्पिएको थियो ऊ? झ्यालखानमा छँदा कहिलेकै नराम्रो सपना देख्यो भने जुनेलाई केही पो भइहाल्छ कि भन्ने डरले साँच्ची कति पो छटपटिन्थ्यो। झ्यालखानबाट निस्किएपछि आफ्नो स्वास्नीलाई साबुतै भेट्टाउँ भनेर कति कति भाकल गरेको थियो उसले। चङ्कटामा बत्ती बाल्छु भनेको थियो, महाकालमा रात्रि पूजा गर्छु भनेको थियो, र जुनेको स्वास्थ्य सम्बन्धी मङ्गलमय कामनामा जीव हत्या गर्नु नै पाप सम्झेको थियो उसले। तर त्यही जुनेको अकाल मृत्यु। हारै हारले उब्जिएको विक्षिप्ततालाई गाँजाले स्वाभाविक जेन्तु लाउँदै आइरहेको छ हर्के साइला। उसको गाँजाको धुवाँसँग गुनासो छ चन्द्रे र जुनेलीलाई। तर जतिसुकै गुनासो भए पनि छोइएको छैन ऊ। उसलाई त त्यो गाँजाको धुवाँ अमृत बराबर नै लाग्न थालेको छ। त्यो गाँजाको धुवाँले जुनेको मृत्युको त्यो डरलाग्दो हृदयलाई तटस्थ किसिमले ग्रहण गर्न सक्ने शक्ति दिइरहेको छ उसलाई। त्यो गाँजाको धुवाँमा ऊ पीडा र कष्टलाई टेकेर धरतीभन्दा 7 फिट माथि उक्लिन सकिरहेको छ र इन्द्रिय बोधहरूलाई मुर्दा तुलाइदिन सकिरहेको छ। सबभन्दा ठूलो कुरा त के भने जुनेको मृत्युको दृश्य सम्बन्धी कल्पनालाई ग्रहण गरे पनि त्यसबाट उब्जने रोगलाई मेटिदिन सकिरहेको छ। चन्द्रे र जुनेली उसको गाँजाको नसासँग साह्रो साह्रो झोकिए भने ऊ त्यो पार्टीबाट निस्केर रातभरि नै भने जस्तो बेपत्ता भइदिँदै आइरहेको छ। दिनभरिभरि सहर र सहरको सेरोफेरोमा चक्कर लगाई जुनेली र चन्द्रे फेरि त्यही एकलासे पार्टीमा फर्किन्छन् लखतरान चाहिँ। आज पनि हर्के साईलाई उनीहरूसँग देखिएको छैन। कति दिन भइसक्यो ऊ उनीहरू सँगसँगै नहिँडेको, भोकको बोधसँग भलै खेलाँची गरेको उसले। तर जुनेली र चन्द्रे भने त्यस बोधसँग खेलाँची गर्न सकेका छैनन्। उनीहरू साह्रै साह्रै चिन्तित छन् छाक टार्ने विषयमा। एक दिन भोको बस्छ ल्यारे, दुई दिन भोको बस्छ ल्यारे, सधैँ सधैँ त भोको बस्न सक्ने कुरा पनि त होइन। फेरि आजभोलि त तिन पेटको समस्या, तीन पेटका लागि उसिनेको चामल खाने नै हो भने पनि एकै छाकका निम्ति 10 रुपियाँ त चाहियो। अब त त्यो पार्टीभित्र बेचबेखन गरौँ भने पनि राम्रो मोल आउने मालमत्ता छैनन्। अर्के सेलाको कालो ट्याङ्का पनि पेटमा परिसकेको छ, भाँडाकुँडा पनि पेटमा परिसकेका छन्। बचेको छ त खालि एउटा फलामको ताप्केर केही कुचिएका तामचिनका भाँडाकुँडा। साँझको रङले यतिखेर रातको रङ लिन थालिसकेको छ। त्यो पार्टीभित्र अघिअघि जुनेली पस्छ र जुनेलीको पछि पछि पस्छ चन्द्रे। भित्र भने यतिखेरसम्म पनि हर्के साईलाई सुकुलमा चित्ता खाएर लम्पसार परेको परेछ। बिहान चन्द्रे र जुनेलीले त्यो पार्टी छोडेर जाँदा पनि ऊ त्यसरी नै चित्ता खाएर पल्टिएको थियो। बाहिर निस्कने बेलामा चन्द्रे र जुनेलीले कैयनपल्ट झिझोलेपछि कामधाम खोज्न दिउँसोतिर जानुपर्ला भनेको थियो। ऊ दिउँसो कामधाम खोज्नै पर्यो भनेर निस्केको पनि हो। ऊ पक्का गिरीको घरनिर पुगेपछि कसो कसो त्यसै त्यसै शिथिल भएका थिए उसका खुट्टा। फेरि पक्का गिरीले भरेको दुई चिलिम गाजा मज्जासँग तानी त्यो पार्टीमा फर्केर चित्ता खाएको खाइछ। भित्र पस्ता पस्तै जुनेली मानौ हर्केसानालाई सुनाउँछे, लौ आज पनि न कामै खोज्न सकियो न डिएरा। जुनेली सँगसँगै मानौ चन्द्रे पनि हर्केसानालाई सुनाउँछ, हाम्रो मात्रै कर्म फुटेको हो कि हाम्रो जस्तो कर्म फुट्ने अरूहरू पनि छन्। तर हर्केसानालाई न जुनेलीको गुनासोलाई सुन्छ न त सुन्छ चन्द्रेको गुनासोलाई। सुनिहालेको भए पनि ऊ मानव सुनेकै छैन भन्ने छनकलाई बिम्जाइराख्न चाहन्छ। चाँचो कुरा त के भने यतिखेर कुनै किसिमको कुरा सुन्ने पक्षमा छैन ऊ। जुनेली सलाई कोरेर डिबिया बाल्छे, बत्तीको उज्यालो फेला पारेपछि त्यो पार्टीभित्र लिप्सिएको दरिद्रता जुनेली र चन्द्रेलाई छोएर मानव चिच्याउन थाल्छन्। त्यो चिच्चाइलाई त सुन्नुपर्ने हो अर्के साइनाले पनि, तर अझै ऊ त्यो चिच्चाइलाई भन्दा बढी मौनलाई नै विश्वास गरिरहेको छ। तर उसको त्यस किसिमको मौन समेत झन साह्रो आक्रान्त तुलाइदिन्छ चन्द्रे र जुनेलीलाई। तर हामी स्वाभाविक नै छौँ भन्ने देखाउन चेष्टा गरे चाहिँ चन्द्रे बोल्छ, केही कामधाम फेला पार्नुभयो त काकाले? उत्तर दिँदैन हर्के साईला, बरु उत्तर दिन्छ चन्द्रे स्वयंले स्वयंलाई, खोलाको पानी हो र काम भन्ने बित्तिकै फेला पार्ने, कसो काका? यसपल्ट चस्स चस्किन्छ हर्के साईलाको मौन। आफ्नो त्यस किसिमको स्थितिमा पनि उसलाई चन्द्रेको स्वर केही अस्वाभाविक भए चाहिँ लाग्छ। पल्टिएको पल्टै उमानौ छाम्न थाल्छ चन्द्रेलाई आँखै आँखाले। विरह र आक्रोशले उसलाई पङ्गु तुलाइदिएको भए पनि उसभित्रको अहम अझै मरिसकेको छैन, उसभित्रको चेतना अझै खोलाको पानी भइसकेको छैन। चन्द्रेलाई छाम्दा छाम्दै उसलाई चन्द्रेको स्वर अस्वाभाविक भएको होइन, चन्द्रेलाई समातेको दरिद्रताको स्वर अस्वाभाविक भए चाहिँ लाग्छ। तर जुनेली भने चन्द्रेको त्यो अस्वाभाविक स्वरलाई हर्के साईलापट्टि उडाइएको एउटा अपमानको रूपमा अनुभव गरेर चस्स चस्किन्छे। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन दौलत विक्रम विष्टको उपन्यास भोक र भित्ताहरूको 14 श्रृङ्खला वाचन हो। यसलाई हामीले आज पृष्ठ 217 ल्याएर रोकेका छौँ। 13 श्रृङ्खलासम्मको वाचनपछि केही श्रृङ्खलाको पुनः प्रसारण भयो र आज यसको 14 श्रृङ्खला वाचन भयो। अर्को साता हामी भोक र भित्ताहरूको 15 श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि म अच्युत घिमिरी बिदा चाहन्छु। नमस्कार, शुभरात्रि। Da 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 da